अब सुनौ युनिसेफ नेपालको सहयोगमा अमार्क एशिया पेसिफिक अकोराब र उज्यालोको संयुक्त प्रयास रेडियो नाटक श्रृंखला मिलनचोक।
प्रकोपको पूर्व तयारी नै हो जीवन सम्पत्ति जीविकोपार्जन र पशुधन बचाउने मुख्य आधार। जोखिम समूह संरक्षण, युवा परिचालन र जीवधन सुरक्षाका लागि असल संचार। हेलो, हाई, सलाम, नमस्कार है जुंगे काकाको मिलन चोकको कथा भन्न रेडियोमा। बिर्सनु त भएको छैन नि, रोसी नदी सदुपयोगको विषयमा बोलाएको गाउँलेको भेलाले पवित्रा र सुजाताको नेतृत्वमा प्रकोप जोखिम व्यवस्थापन योजना र आचार संहिता समिति बनायो। समितिमा मनोज, मोहन, देवानन्द र आवश्यक पर्दा सुकुमारीलाई पनि बोलाउने निर्णय भयो। मोहन र सोहनले अंशभण्डा गरेर भिन्दै बस्ने तयारी गरेको कुरा सुकुमारीले रामानन्दलाई खुसुक्क सुनाए। अनि त्यही बेला लाग्यो दुर्गा प्रसादको घरमा आगो। गाउँलेहरू भएर दुर्गा प्रसादका गाई, बाख्रा र धन सम्पत्ति सुरक्षित ठाउँतर्फ लगे।
अब उनीहरू आइपुग्दासम्म त धेरै सामान जलिसक्छ। फेरि ढोकामा हेर न, तालचा लागेको रहेछ। ढोका फुर्नु पर्यो।
ल ल, यो गाई बस्तुलाई फुकाएर उता बाल्नु पर्यो।
ल ल, अलिक विचार गर्दै गर है। पहिलो तलामा आगो चाँडै आउन सक्छ, सकेसम्म त्यहाँको सामान जगाउनु पर्यो। होसियार भएर अलि होसियार है, अलि होसियार।
अब पख्नु पख्नु मुकुन्द काका, जहाँसम्म लाग्छ यो बिजुली सर्ट भएर आगो लागे जस्तो छ।
बिजुलीबाट सल्केको आगोमा पानी हाल्नु हुँदैन है। पहिला म बिजुलीको मेन स्विच निकाल्छु। मेन स्विच यता बाहिर छ।
ठिको ठिको, बिजुली सर्ट भएर हो यो। ग्यास वा तेल लिक भएर आग लागि भए पनि हुनसक्छ है। त्यसको सोच बन्द गर्नुपर्छ तुरुन्तै। धन्न दुर्गा प्रसादले सबै धान बोरामा भरेर राखेका रहेछन्। यो चाहिँ कमसे कम जोगिने भयो।
धान मात्रै हो र, बिजको र पुछरको तलामा भएको सबै सामानहरू जोगिन्छ नि। सिरानको त्यो बुइगालमा भएको चाहिँ जोगाउन सकिएन। अब के गर्ने होला?
फेरि सरसामान जोगाएर पनि अब के गर्ने? अब
गाउँलेको भेलाले चित्रनगर र देवपुरमा आउन सक्ने विपदको जोखिमबाट जोगिन गठन गरेको योजना र आचार संहिता समितिको काम थालिसक्यो। मनोजले सुकुमारीलाई समितिमा राख्न हुँदैन भने पनि पहिलो बैठकले बनायो सुकुमारी र रामानन्दलाई सल्लाहकार। आचार संहिता पालना गर्नेदेखि भूकम्प, बाढी, पहिरो, डुबान, कटान, आगलागी, डडेलो, महामारी लगायतका आपद विपदको जोखिम त पक्कै कम हुन्छ। तर मुख्य प्रश्न, मनोज ठेकेदारले जथाभावी गरेर छोड्ला त? खै, मलाई त शङ्कै लाग्छ। तर हजुर, बाक्लो दाल खाने भन्छन् नि, नेपाली समाजको हरेक घरको रीति हो। एक भन्दा बढी छोरा छन् भने बिहेपछि आफआफ्नो सुर गर्ने, बाबु बाजेको सम्पत्तिमा अंशभन्डा लगाउने, खेतबारी सँगै मान्छेको मन र एका घरको सम्बन्ध पनि टुक्रने। यही प्रक्रिया सुरु भयो रामानन्दको घरमा। दुवै छोराले आएर हामी दुईजना आफआफ्नो सुर गर्छौँ बा भनेपछि बाबुले नमान्ने कुरै भएन। रामानन्द अंशभन्डाको लागि सहमत त भए, तर गाउँले भेला भएर अंशभन्डा गर्दै जाँदा खेतको दुई खण्डको बिचमा भएको सिसोको रुखले सबैलाई अप्ठ्यारोमा पार्यो। यस्तो बेला खरो बोल्ने मुकुन्द अघि सरे। सुनौ
ल, अरू सबै त भाग लगाइहालियो, अब गैरी खेत बाँकी छ। अहिलेसम्म कसको साथ कहाँदेखि कहाँसम्म पर्यो त्यो त थाहा भयो नि, कि कसो रामानन्द दाई?
तैपनि एकचोटि फेरि भन् त मुकुन्द, भोलि जिल्ला मालपोतमा अंशभन्डाको कागज बनाउँदा पनि लेख्नु पर्ला।
अहिले घरगोठ भएको घरबारी र रोसी किनारको मूल खेत रामानन्द र कौशल्याको जिउनी भो, फलाटे धारापानीको बारी, चिलौनीको बोट र त्यसदेखि तल जेठाको अनि माथि कान्छाको, यही कुरो होइन त सुहान?
हो दाइले रोज्नु भएको
चित्रेको जङ्गल पुछारको टारी खेत ठाडो चिरेर सिमाना लगाएको छ, दायाँ कान्छाको, बायाँ जेठाको, अब पालो यो गैरी खेतको। यो दुई खण्ड छ, एक एक खण्ड एउटा एउटाले लिए भइहाल्यो नि, होइन रामानन्द दाई?
यो दुवै खण्ड बराबरी छ, तैपनि एउटाले रोजेर लिए भयो।
ल सोहनले कताको लिने त?
दाइले लिनु न जुन लिए पनि, मलाई जुनसुकै भए पनि हुन्छ।
ल त्यसो भए कुलोको मुहानपट्टिको किता तिम्रो, अर्कोपट्टिको किता मेरो।
मुहानको किता लिनेले अर्को कितासम्म पानीको कुलोको लागि केही जमिन चाहिँ छोड्नुपर्छ नि फेरि।
ठिक छ, खेतको सिरानको गरको भित्तबाट कुलो लैजानुहुन्छ नि त दाइले, हुँदैन?
भइहाल्छ नि।
मुहानपट्टिको किताले कुलोको लागि जग्गा छोड्नुपर्ने हुनाले यो दुई खेतको बिचको सिसोको रुख चाहिँ मुहानपट्टिको किता खाने भने सोहनको हुँदा राम्रो हुन्छ।
कसरी त्यस्तो हुन्छ? त्यो सिसोको रुख सोहनको कसरी हुन्छ? अघि नै बाले भनिसक्नु भएको छ त खेतको दुवै खण्ड बराबरी हो, त्यो सिसोको रुख मुहानको खण्डमा पर्दै पर्दैन नि।
किन चर्केको दाइ त्यस्तरी? तपाईँ लिनुहोस् न त मुहानपट्टिको खेत, अनि सिसोको रुख पनि तपाईँ नै लिनुहोस्।
ए तिमीले जुन भन्यो त्यही लिनुपर्ने हो र सोहन, मैले
दुवै खण्ड खेत तपाईँ नै लिने त?
मैले काहीँ त्यस्तो भने? मलाई किन चाहियो दुई किता?
अनि के भनेको त, सिसोको रुख चाहिन्छ भने मुहानतिरको किता खानुहोस्, अर्को किता खेतको लागि कुलो दिनुहोस्। होइन भने तपाईँले रोजेको किता खेत पाउनु भएको छ, चुप्लाएर बस्नुहोस्।
किन चुप्लाग्ने म? अंशभण्डा लगाउँदा बोल्नै नहुने भए मलाई किन बोलाएको छ यहाँ? बाउ छोरा मिलेर तँलाई यही हो भनेर दिएको भए भइहाल्थ्यो नि त।
किन तात्तिएको तिमीहरू? अंशभण्डाको साथ सिमाना लगाउन जम्मा भएपछि बराबरी हेर्नुपर्छ नि त हामीले।
भा भा मुकुन्द काका, धेरै कुरा नगर, तिमी पनि यही सोहनको पक्षमा छौ मलाई राम्ररी थाहा छ।
के रे मुख सम्हालेर बोने मोहने, तिमीहरूको मात्रै होइन अहिलेसम्म यही हातले 200 भन्दा धेरैको अंशभण्डा गराइसके, कसैलाई अन्याय हुन दिन्न म।
भा भा मुकुन्द काका चुप लाग्नु, दाइले जे चाहिन्छ लिनु, अनि बाँकी रहेको म लिन्छु।
तिमीहरूको गल्फरी सक्यो होइन अब, यतिका गाउँलेका अघि रातो मुख गर्नै पर्यो होइन तिमीहरूलाई? त्यो सिसोको रुख मेरो हो, आउँदो वर्ष यो रुख काटेर अहिले भइरहेको घरमा बार्दली हाल्नुपर्छ, तिमीहरू कसैले पनि पाउँदैनौ।
हुन्छ, बाला नै चाहिन्छ भने मेरो भन्नु केही पनि छैन।
ल गैरी खेतको कुलाको मुहानपट्टिको खण्ड सुहनेले खाने, अर्को खण्डका लागि सिरानको गरबाट कुलो लैजान दिने, यही कुरा पक्का भयो नि त? अब खरबारी भाग लगाउनु बाँकी।
खरबारी जति सबै कान्छालाई दिए हुन्छ, मलाई चाहिँदैन।
तिमीहरू दुवै भाइले धेरै न्यू नखोजेकै जाति हुन्छ है, तिमीहरू जस्तो रिसाउन मलाई नै आउँछ। तिमीहरूले कति कति कमाएर कहाँ कहाँ राखेका छौ सबै मलाई थाहा छ।
बा माफ गर्नुहोस्, म तपाईँको चित्त दुखेको हेर्न सक्दिनँ।
मैले तिमीहरू र तिमीहरूका श्रीमतीहरूले कमाएर जोगाएर लुकाएर राखेको सम्पत्तिमा भाग खोजेको छैन, मैले जति कमाएको छु त्यो भाग लगाएर दिँदैछु।
रामानन्द दाई धेरै पिर नगर, दाजुभाइको जात अंशभण्डामा अलिअलि ठाकठुक त गरिहाल्छन्। मैले अंश लगाएका ठाउँमा दाजुभाइ कुटाकुट काटाकाट गरिया त छन्, मोहन र सोहनले अलिअलि घोषपेज मात्रै त गरे हुन् नि।
तैपनि नरमाइलो लाग्दो रहेछ मुकुन्द, के गर्नु, सबैले बुढेसकालमा यस्तै खप्नुपर्ने।
ल अब फटाफट घरबारी भाग लगाइसकेर भात खान जानुपर्छ, जाउँ छिटो।
आफूले कमाएको सम्पत्ति श्रीमतीको नाउँमा माइतमा, मनोजको ठेक्का मिलाइदिँदा आएको कमिसन पनि प्रियङ्काकै नाउँमा बैङ्क खातामा, घर चलाउने सबै खर्च सोहनले गर्छ, तैपनि अंशभण्डामा धेरै खेतबारी आफ्नो भागमा परोस् भन्ने चाहना छ मोहनको। बिचारा खेतको सिमानामा रहेको सिसोको रुख दुवै भाइलाई चाहिएर बाजाबाजै गर्न थालेपछि रामानन्दलाई निकै नरमाइलो लाग्यो। तर अचम्मको कुरा, अहिलेसम्म सबैजना बसेको घर रामानन्दको जीवनीमा परेपछि अब मोहन र सोहन दुई भाइ मिलनचोकमा टहरो हालेर बस्छन् कि क्या हो? ए हजुर, यता सुन्नुहोस् न, चित्रनगर र देवपुरमा विपद जोखिम न्यूनीकरण योजना र आचार संहिता बनाउन गठित समितिमा मान्छे थपिएका थपेछन् दिनदिनै। पवित्रा, सुजाता, मनोज, देवानन्द र मोहन समितिमा थिए गठन हुँदा, पछि रामानन्द र सुकुमारी सल्लाहकार भएर थपिए। पछिल्लो बैठकले विपद जोखिम न्यूनीकरणमा किशोरी र बालबालिकाको प्रतिनिधित्वका लागि आरती र बिन्दा पनि थपिएका छन्। समितिले अहिलेसम्म तयार पारेको छ विपद जोखिम न्यूनीकरण योजना र आचार संहिताको खेसमा।
ल सबैजना भेला भइहालियो, अब छलफल सुरु गरौँ, होइन त रामानन्द बा?
अब बुदा बुदामा छलफल गरेर टुङ्गो लगाउँदै जाउँ।
ल सुकुमारी, हामीले छलफल गर्ने सबै बुदाहरू तिमीले ल्यापटपमा टाइप गरेर ल्याएकी छौ क्यार, बिस्तारै सुनाउँदै जाऊ अनि छलफल पनि गरौँ। बिन्दा र तिमीले पालै पालो सुनाए पनि हुन्छ।
सबैभन्दा पहिले चाहिँ हाम्रो चित्रनगर देवपुरमा विपदको बेला सबैजना जम्मा हुने सुरक्षित ठाउँ पहिचान गरेका छौँ। चित्रनगरका मान्छे चित्रनगर उच्च माविको चौरमा र देवपुरतिरका मान्छे फलाटे पार्कको चौरमा भेला हुन सुरक्षित छ।
अब हरेक परिवारले आफ्नो घरबाट सुरक्षित ठाउँसम्म जाने न्यून जोखिम भएको बाटो पहिचान गर्नुपर्छ। विपदको बेलामा कसरी आफूहरू जोगिएर र गाईबस्तुहरू जोगाएर सुरक्षित ठाउँसम्म पुग्ने भन्ने योजना पनि बनाउनुपर्छ।
यो विषयमा निर्णय लेखे भयो।
दोस्रोमा चाहिँ रोसीको बाढी आउनु अघि सूचना प्राप्त गर्नलाई पूर्व सूचना प्रणाली जडान गर्ने र त्यसको लागि सरकारलाई अनुरोध गर्ने।
यसमा त चित्रे भन्ज्याङ पारीको खानी गाउँ आसपास बाढी आइपुग्दा सूचना पाइयो भने त सजिलै सुरक्षित ठाउँमा पुग्न सकिन्छ।
यो पनि राम्रो कुरा, निर्णयमा लेखे भइहाल्छ।
अनि हरेक वर्षको वैशाख 12 गते प्रकोप उद्धार तथा राहतका विषयमा कृत्रिम अभ्यास सञ्चालन गर्ने। त्यस्तो अभ्यास सञ्चालन गर्दा युवा किशोर किशोरी बालबालिकासँग सहकार्य गर्ने।
यो पनि राम्रो कुरा।
के को राम्रो कुरा हुनु यो? प्रकोप पूर्व तयारीको अभ्यास गर्दा बाल बच्चाहरूको के काम हुन्छ र सहकार्य गर्नु?
लौ के भनेको त्यस्तो ज्वाइँले? आपत परेको बेला सबैभन्दा धेरै प्रभावित त बाल बालिका, वृद्ध वृद्धा, महिला र अपाङ्गता भएका मानिसहरू नै हुन्छन् नि। अनि पूर्व तयारी अभ्यास गर्दा उनीहरूका संस्थाहरू जस्तो बाल क्लब, बाल सञ्जाल, युवा क्लब सबैलाई सहभागी गर्दा राम्रो त हुन्छ त।
अनि हरेक वर्ष जोखिममा रहेका व्यक्तिहरू जस्तो कि बुढापाका, अशक्त, स्तनपान गराइरहेका आमा, गर्भवती महिला, गम्भीर बिरामी व्यक्ति र गाउँका साना बालबालिकाहरूको संख्या विचार गरेर पर्यायमा युवा र समुदायका अगुवाहरू उद्धार राहतको लागि तयारी अवस्थामा रहने।
यो त सबै योजनाको कुरा भयो, अब आचार संहिताको पनि त कुरा गर्नु पर्यो नि।
त्यो पनि बनाएको छ देवानन्द मामा, नहतारिनु न।
आचार संहिता त रोसीको बाढीबाट जोगिने कुरामा त केन्द्रित छ नि धेरै।
अँ त्यो त त्यही हो, आचार संहिताको पहिलो बुँदामा तिमी पनि भन न सुकुमारी।
आचार संहिताको पहिलो बुँदामा कसैले पनि रोसीको बगर नमिच्ने, नापी गरेर देखिएको रोसीको बगर कायम राख्ने र नियम अनुसार नदीको दायाँ बायाँको क्षेत्र छोडेर मात्रै खेतीपाती तथा अन्य क्रियाकलाप गर्ने।
नै यो हुँदैन, यसमा मेरो सहमति छैन।
किन, केमा सहमति छैन?
सबैभन्दा पहिले सरकारले यस अघिको बाढीको क्षतिपूर्ति दिनुपर्छ भनेर निर्णय गर्नुपर्छ, अनि त्यसपछि मात्रै आचार संहिताको विषय लेख्नुपर्छ।
मनोजको कुरा पनि ठिकै हो, यसअघि भएका सबै प्रकारका क्षतिहरूको क्षतिपूर्ति तिर्नु वा माग्नुपर्छ।
त्यो भनेको के हो देवानन्द?
उखुबारीमा आगो लागेको क्षतिपूर्ति आगो लगाउनेबाट भराउनुपर्छ। बगरमा डोजर लगाएर खेतको गरो बगाइदिनेले त्यसमा फलेको अन्न र जग्गाको क्षतिपूर्ति दिनुपर्छ। विदेश जाने प्रयोजनका लागि लिएको पैसाले भने अनुसार विदेश पठाउन नसकेको त्यसको पनि क्षतिपूर्ति दिनुपर्छ।
चुपलाग, धेर बकबक गर्दैछ यो देवानन्दले, बकबक गर्ने होइन है।
देवानन्द मामाले गरेको कुरा ठिकै त हो नि, हरेक क्षति भएका वा क्षति पारिएका कुराको क्षतिपूर्ति त हुनै पर्छ, गल्ती गर्नेले सजाय त भोग्नै पर्छ नि बा।
ठिक छ नि त, यो पनि निर्णय गरौँ, व्यक्तिले क्षति पारिदिएकोमा त्यसको हिसाब गरेर क्षतिपूर्ति तिराउँ, विपदमा परेर क्षति भएकोमा सरकारसँग क्षतिपूर्ति माग्ने निर्णय गरौँ।
यो कुरा हुँदै हुँदैन, व्यक्तिको क्षति भएमा दुई व्यक्ति बसेर कुरा मिलाए भयो। रोसीको बाढीले पुर्याएको क्षतिको चाहिँ सरकारले क्षतिपूर्ति तिर्नुपर्छ, हामीले माग्नु पर्यो नि सरकारसँग क्षतिपूर्ति।
रोसीको बगर भन्दा निकै टाढा आफ्नो खेत सिरानमा क्रसर राख्छु भनेर अनुमति लिने, अनि रोसीको बगरमा लगेर क्रसर राख्ने गरेपछि बाढीले बगाएको बगरको गिटी बालुवाको क्षतिपूर्ति किन सरकारले दिनु?
यो विषयमा धेरै गलफती गरेर काम छैन।
काम छ कि छैन थाहा छैन, मेरो क्रसरमा बाढीले पुर्याएको क्षतिको शोध भर्ना सरकारबाट पाउनुपर्छ।
ए अँ, क्षतिको शोध भर्ना भनेर याद आयो, म एक साता अघि डबललेलाई भेट्न प्रहरी कार्यालय गएको थिएँ।
किन जानुपर्थ्यो त्यसलाई भेट्न?
डबल बहादुरले पनि धेरै कुराको शोध भर्ना पाउनु पर्ने रहेछ। डबल बहादुरसँग बसेर मैले सबै हिसाब किताब गरेर आएकी छु। त्यसैले यो समितिले क्षतिपूर्ति माग्ने निर्णय गर्ने हो भने हरेक घटनामा न्यायको लागि अनुरोध गर्नुपर्छ।
ल ल ल ल भो, समितिले गर्नुपर्ने निर्णय के छ त्यो सबै गरे हुन्छ, सुकुमारीले गरेको निर्णयमा मेरो पनि सही हुन्छ। अहिले चाहिँ म गएँ, तर ढुक्क भए हुन्छ है सबैजना? म यहाँ नभए पनि यो समितिले गरेको निर्णयमा मेरो हस्ताक्षर हुन्छ, म सहमति जनाउँछु, मलाई हतार छ, म अहिले लागे।
रामनन्द बा, हाम्रो आइडियाले काम गर्छ कि क्या? मनोज अलिकति लत्रे जस्तो छ।
चित्रनगर र देवपुरमा आपद विपदको बेला सुरक्षित रूपमा भेला हुने ठाउँ भयो पहिचान। तपाईँको गाउँघरमा पनि त्यस्तो ठाउँ पहिचान गरेर विपद जोखिम न्यूनीकरणका अरू योजना बनाउनु भयो भने आपद बेलामा मद्दत पुग्छ नि जोगिनलाई। विपदको बेला अत्याधिक जोखिममा पर्न सक्ने समूहको पहिचान गरेर युवा किशोर किशोरी बालबालिका र उनीहरूका प्रतिनिधिमूलक संस्थाहरूसँग साझेदारीको योजना बनाउन सके जोखिम न्यूनीकरण गर्न मद्दत पुग्छ। अब आफ्नो गाउँघर र समुदायको सम्भावित जोखिम र त्यसबाट बच्ने उत्तम उपायको बेलैमा खोजी गरौँ। विपदको बेला जीवधन सुरक्षित राखौँ। तर हजुर यता सुन्नुहोस् न, विपद जोखिम न्यूनीकरणको लागि योजना र आचार संहिता बनाउन गठित समितिले रोसीको बगर मिच्न हुँदैन भन्ने बुदा लेख्ने बित्तिकै मनोजले क्षतिपूर्तिको कुरा निकाल्यो। रोसीको बाढीले बगाएको क्रसरको मात्र होइन, उखुबारीमा लगाएको आगो, खेतमा डोजर लगाएर भएको क्षतिको पनि भर्ताल गर्नपर्ने कुरा उठ्यो। विदेश पठाइदिन्छु भनेर लिएको पैसाको पनि क्षतिपूर्ति चाहिन्छ भनेर देवानन्दले कुरा उठाएपछि रिसले चुर भयो मनोज। सुकुमारीले डबलबहादुरलाई भेटेर आएको र मान्छेले हरेक गल्तीमा सजाय पाउनुपर्छ भनेपछि मनोज लर्ल्याक लुलुकै भयो र समितिले जे निर्णय गरे पनि मान्छु भनेर निस्कियो। मनोज निस्किए पनि बैठक चलिरहेकै छ।
ल, आज त धेरै काम गरियो, अब गाउँलेको भेला बोलाएर पास गरेपछि यो आचार संहिता लागू हुन्छ, होइन त?
आचार संहिता लागू भएर विपद जोखिम न्यूनीकरण गर्ने योजना अनुसार काम भएपछि हामीले अब आइपर्ने विपदको जोखिमलाई राम्ररी व्यवस्थापन गर्न सक्छौँ।
अब यसमा हामी सबैको सही छाप गर्नु पर्यो। क्षतिपूर्तिको विषयमा चाहिँ के निर्णय गरियो रे, फेरि एकपटक पढ बिन्दा।
गाउँमा जो कसैको पनि क्रियाकलापले अर्को व्यक्तिको धन सम्पत्ति जग्गा जमिनमा क्षति पुर्याएकोमा सम्बन्धित व्यक्तिबाट क्षतिपूर्ति भराउनु पर्छ। सुजाताको खेतको पुच्छरको गरो भत्किने गरी डोजर लगाएकोले मनोजको क्रसरले सुजातालाई 1,00,000 रुपियाँ क्षतिपूर्ति दिन आवश्यक छ।
अब कति रिसाउने हो मनोज, मलाई नै कुट्न आउने हो कि?
त्यस्तो केही गर्नुहुन्न बाबाले, मैले धेरै कुरा बुझिसकेको छु। केही गर्न खोज्नु भयो भने म ठिक पारिहाल्छु नि। अब बरु हजुरबाले भनेको कुरा पनि त लेखेको छ नि निर्णयमा।
छ, पहिलो पटक क्षतिपूर्ति तिर्नु पर्ने भनेर तोकेको व्यक्तिले फेरि त्यस्तै क्षति पुर्याएको खण्डमा हरेक पल्ट 2 गुणाका दरले क्षतिपूर्ति रकम तिराउनु पर्छ। मतलब हरेक दोस्रो गल्तीमा रकम दोब्बर हुँदै जान्छ।
अब सबैले यसमा सही गरौँ, तर मनोजले पो सही गरेर यो निर्णय मान्ने हो कि होइन?
बाबाले यो निर्णयमा सही पनि गर्नुहुन्छ र यसलाई मान्नु पनि हुन्छ। यो रजिस्टर आमाले लगेर सही गर्न दिए हुन्छ होला बाबालाई।
त्यसो होइन नातिनी, यो रजिस्टर तिमीले लगेर बा अहिले नै सही गर्नु भनेर सही गराएर ल्यायो भने राम्रो हुन्छ।
त्यसो भए म अहिले नै गएर यसमा बाबाको सही गराएर ल्याउँछु। परिस्थितिमा सही गराएकै छु, अब निर्णयमा सही गराउनु त हो नि।
प्रकोप जोखिम न्यूनीकरण योजना तथा आचार संहिता लेख्ने समितिले गरेको निर्णय मनोजको विपक्षमा छ। मनोजले रोसीको बगर मिचेर बनाएको खेत छोड्नुपर्छ, क्रसर सार्नुपर्छ, बगरमा डोजर लगाएर सुजाताको खेतको पुच्छारको गरोमा नदीको पानी जाने बनाएकोमा तिर्नुपर्छ 1,00,000 रुपियाँ क्षतिपूर्ति। आज त मनोजलाई पनि बिचारा भन्न मन लाग्यो मलाई त। अरू बेला गाउँका कसैसँग नदब्ने, कसैले भनेको नटेर्ने र अघि पछि लाग्ने केटाहरूको बलमा धम्क्याउँदै हिँड्ने मनोज आज आफ्नै श्रीमती छोरी र ससुराको दबावमा झुक्न बाध्य छ। समितिले जे निर्णय गरे पनि मान्छु भनेर निस्किएको मनोजलाई उसका विरुद्धमा यति धेरै निर्णय गरेको अहिलेसम्म थाहा भइसकेको चाहिँ छैन है। ए गाँठे लु, समयले नेटो काटिपो सकेछ त हजुर। सत्य भनेको हजुर, यो मिलन चोकमा बसेर देवपुर र चित्रनगरका मान्छेको कथा भन्न थालेपछि मलाई नि समय गएको पत्तै हुन्न। समितिले गरेको निर्णय पुस्तिकामा हस्ताक्षर गरेर मनोजले निर्णय पालना गर्ला, कसर सार्नुपर्ने, बगर मिचेको खेत छोड्नुपर्ने र सुजातालाई 1,00,000 रुपियाँ क्षतिपूर्ति दिनुपर्ने निर्णय पढेर मनोज झन रिसले आगो हुने त होइन? अनि अंशभण्डा गरेर भिन्न भएपछि मोहन र सोहन कहाँ बस्लान्? रामानन्द एक्लै बस्लान् कि कुनै एक छोरासँग? म सुनाउँछु अर्को साता, हजुर सुन्नुहोला मिलनचोक गाथा। अर्को साता आउनेछु, गाउँका कुरा ल्याउनेछु, मिलनचोक गाथा गाउनेछु। लौ त हजुर, नम्मरी बाँचे कालले साँचे, भेटौँला अर्को बार। आजलाई यो जुङ्गे काकाको तर्फबाट कोटि कोटि नमस्कार।
नाटक श्रृङ्खला मिलनचोक सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। नाटक सुनिसकेपछि आफूलाई लागेका कुरा हाम्रो फेसबुक पेज facebook.com/radiodrama milanchokma लेख्न नबिर्सिनुहोला। आफ्नो विचार एसएमएस बाट पठाउन मोबाइलको मेसेज बक्समा जानुहोस्। मिलनचोकको छोटकरी रूप एमसी टाइप गरी एक स्पेस दिनुहोस् र आफूलाई लागेको कुरा लेखेर 35566 पठाउनुहोस्। हामी तपाईँका सुझाव सल्लाह र प्रतिक्रियाको स्वागत गर्छौं।